This is Radio Adelaide on digital radio, online and 101.5 FM. It's now time for Yuba Sansa, a look at the Bhutanese youth world in Nepali, presented by the Bhutanese Association of South Australia.
नमस्कार अनि हार्दिक स्वागत अभिवादन गर्न चाहन्छौ कार्यक्रम युवा संसारमा तपाईँको साथमा छु म लोक सफल त्यसै गरेर विकास अनि आज सहकर्मी साथी हुनुहुन्छ डोम काफले कार्यक्रम युवा संसार आउने गर्दछ प्रत्येक हप्ताको आइतबार बेलुका 5:30 देखि 6:30 यानि 5:30 देखि चाहिँ 6:30 पूर्ण एक घण्टा तपाईँले सुन्न सक्नुहुनेछ विभिन्न जानकारीहरू पनि लिन सक्नुहुनेछ यो कार्यक्रममा आज हामी कार्यक्रममा कस्ता कुराहरू कस्ता खुराकहरू प्रस्तुत गर्नेछौँ भन्ने सम्बन्धी पनि हामी जानकारी दिइहालौँ
आज हामी कार्यक्रममा तपाईँ हामीलाई थाहा भएकै कुरा हो दशैं लागेको छ अहिले दशैंको एकदमै लहर चलिरहेको छ गाउँघरमा सबैतिर दशैंकै मात्र कुरा फैलिरहेको छ सबैले त्यही गफगाफको विषय नै त्यही बनिरहेको छ दशैं सम्बन्धी हामी तपाईँहरूलाई थुप्रै जानकारी पनि दिनेछौँ र दशैं सम्बन्धीको सांगीतिक कोशेलीहरू पनि हामी प्रस्तुत गर्ने नै छौँ
हजुर दशैं सम्बन्धीको यो सांगीतिक कोशेलीहरू सँगसँगै चाहिँ हामी मोठाउने संयन्त्र र घटाउने सूत्र सम्बन्धी पनि केही चर्चा परिचर्चा गरिराख्नेछौँ किनकि तपाईँ यदि मोटाउँदै हुनुहुन्छ र कसरी घट्ने अथवा भन्नु कसरी चाहिँ तपाईँको तौललाई ओजनलाई घटाउने भन्ने सोचमा हुनुहुन्छ भने त्यो सम्बन्धी पनि केही टिप्सहरू अथवा त्यो सम्बन्धी हामी चर्चा परिचर्चा पनि गर्नेछौँ र हे फिभर सम्बन्धी पनि हामी केही कुरा गर्नेछौँ त्यसै गरेर एउटा महत्वपूर्ण सूचना पनि यो कार्यक्रम अवधिभरिमा हामी प्रस्तुत गर्नेछौँ र अघि भर्खर विकासले भने जस्तो साङ्गीतिक मनोरञ्जन त छँदैछन् हामीसँग
अनि अहिले अब हामी के गरौँ
अहिले भने कार्यक्रममा यो जुन हामीले गीत अघिदेखि कुरा गरिरहेको छौँ दशैंको बारेमा हामी आज चर्चा गर्नेछौँ भन्ने सवालमा त्यसै गर्दाखेरि हामी दशैं सम्बन्धी एउटा गीत बजाउँछौँ तर त्योभन्दा पनि दशैं सम्बन्धी गीत त हामी बजाउँछौँ नै आज एउटा मात्रै होइन पक्कै पनि दुई तिनवटा गीतसम्म हामी अगाडि बढ्ने नै छौँ आजको यो कार्यक्रम अवधिभरमा र साथमा समय रहेमा हामी केही भाइरस इबोला भाइरस सम्बन्धी पनि हामी कुरा गर्छौँ होइन विकास र एउटा के जानकारी दिउँ भने यो रेडियो चाहिँ जुन तपाईँ अहिले अनलाइनमा हुनुहुन्छ अथवा रेडियो सुन्दै हुनुहुन्छ भने तपाईँले 101.5 FM पनि तपाईँले सुन्न सक्नुहुनेछ नत्र भनेदेखि हामीसँग चाहिँ अरू अरू वेबसाइटहरू पनि छन्
हजुर तपाईँले रेडियो हाम्रो कार्यक्रम युवा संसार आइपिएस जर्नलबाट पनि सुन्न सक्नुहुनेछ र त्यति मात्र होइन कार्यक्रम युवा संसार हाम्रो आइट्युन्समा गएर पनि तपाईँले सुन्न सक्नुहुन्छ
हजुर अनि फेरि www.yuvasansar.com त हाम्रो छँदै नै छ कार्यक्रम सुरु गरौँ यो एउटा गीत ज्यादै नै पुरानो र एकदमै भनौँ न यो सदाबहार गीतको रूपमा रहेको नारायण गोपाल र दिलमाया खातीको आवाजमा रहेको एकदमै पुरानो गीत बिछोडको पीडा
छोडको पीडा नसकी खप्न दशैंको बेलामा तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो राधा गो माया को चिनो लिए मीठा मीठा कुरा जति मन मसेरा तिम्रै लागि राधा गो माया को चिनो लिए मीठा मीठा कुरा जति मन मसेरा डाफे चरी धै मे कमारे झुलको लसामो
ಸುಖಿ ಮುಲಾದ
बिरा न सकी खापना दसैं को बेलामा तिमी नाई देखलो आउदै सुपर की रामाईलो
हजुर श्रोता साथी, अहिले तपाईँहरूले सुन्नुभयो नारायण गोपाल, स्वर सम्राट नारायण गोपाल र दिदीमन दिलमाया खातीको स्वरमा सजिएको सुमधुर संगीतिक कसैले बिछोडको पीड़ा खप्न नसकी भन्ने गीत सुनेर सुनिसक्नु भएको छ। अब हामी कार्यक्रममा फेरि पनि तपाईँहरूलाई नयाँ कोसेलीहरू लिएर उपस्थित भइसकेका छौँ। हाम्रो छेउमा अहिले हाम्रा साथी पुरानै यसै रेडियो एडलेडमा भोइस अफ साङ्ग्रिलामा आफ्नो कला प्रस्तुत गर्नुहुने, पहिलेदेखि कार्यक्रममा सहभागी हुनुहुने हाम्रा साथी डोम पनि छेउमा बसिरहनु भएको छ।
हजुर डोम जी हाम्रो छेउमा हुनुहुन्छ र उहाँ मुस्किएर राख्नु पनि भएको छ। वास्तवमा उहाँ यो रेडियो एडलेडमा भोइस अफ साङ्ग्रिलामा एउटा रेडियो प्रस्तुता, राम्रो कुशल रेडियो प्रस्तुताको रूपमा कार्यक्रममा सञ्चालन पनि गरिसक्नु भएको छ र कार्यक्रम सञ्चालन लगत्तै उहाँ केही समय चाहिँ अवधि ग्याप रह्यो, यति भनौँ न कमसेकम एक दुई वर्ष, त्यही सम्बन्धी डोमजी कुरा गरौँ न। जस्तै अब यो ग्याप रहनुको अर्थ अब भोइस अफ साङ्ग्रिलामा काम गर्दा गर्दै रेडियो एडलेडमा सुमधुर आवाज दिँदा दिँदै किन त्यसरी चाहिँ चट्टै छोड्नुपर्ने के छ?
मैले धन्यवाद दिन चाहन्छु लोकसफल दाजु र विकास भाइलाई आज यस्तो सुवर्ण अवसर दिनुभयो रेडियोमा फर्केर आउने। समस्त युवा संसारका श्रोताहरू र भूपु श्रोताहरू भन्न चाहन्छु म यतिखेर, भोइस अफ साङ्ग्रिलाका श्रोताहरू तथा समस्त नेपाली, यो नेपाली आवाज सुन्नुहुने जुनै मार्फतबाट पनि सुन्नुहुने नेपाली दाजुभाइ दिदीबहिनी र नेपाली भाषीहरूप्रति मेरो नमस्कार, न्यानो अभिवादन पनि छ, यो दसैँको शुभकामना पनि छ। थ्याङ्क यू सो मच भन्दै म यसो भन्न चाहन्छु, दुई वर्षभन्दा पनि बढीको अवधि भइसकेछ मैले रेडियोमा यसरी आएर प्रत्यक्ष नबोलेको, एकदम के पनि छ भने डाइरेक्ट सुट आउट भन्छु म चाहिँ यसलाई कस्तो भन्दाखेरि यो प्रिपेरेसन पनि सर्ट हुन्छ र हामी एउटा कार्य आफ्नै के भन्छ व्यस्तताको बावजुद पनि छोटो समयमा आएर प्रिपेयर गरेर चाहिँ सामग्री प्रस्तुत गर्दछौँ र हामी त्यस्तो एकदम
यो भनौँ न एकदमै बिजी व्यस्तताको बावजुद पनि आएर कार्यक्रमहरू चलाउनु पर्ने अवस्था र सुरुको अवस्थाको बारेमा जानकारी दिनुहोस्।
सुरुमा चाहिँ कार्यक्रम यसलाई इनिसिएट गर्दाखेरि चाहिँ मैले चाहिँ खासै अर्कै विषय पढ्दै थिएँ, म डिप्लोमा इन इङ्ग्लिस पढ्दै थिएँ, यही युनिभर्सिटीको एउटा महातको एउटा कलेजमा पढ्दै गरेको हुनाले एकजना भोलिन्टियरिङ एसए भोलिन्टियर्स एसएको एकजना पर्सनासँग भेट भएको थियो, उहाँले मलाई परिचित गराउनु भयो रेडियोसँग। त्यतिखेर नेपाली साथीहरू पनि हुनुहुन्थ्यो, भुवनेश्वर शर्मा, स्वर्गीय निला चौधरीजी र रूपा पाण्डे, उहाँहरूलाई म एकदम सम्झिरहेको छु यतिखेर। उहाँहरूसँग मिलेर चाहिँ यो रेडियोलाई चाहिँ इनिसिएट गरेका थियौँ। त्यतिखेर मलाई रेडियो यसरी इनिसिएट गर्दाखेरि यसरी नेपाली आवाज रेडियोमा बज्दा कस्तो हुन्छ होला जस्तो लाग्थ्यो, एउटा फाल्टै खालको फिलिङ थियो भनौँ न, एउटा स्ट्रगलिङ त छँदै नै थियो यहाँनिर अब आफैलाई इस्टाब्लिस गर्न, आफैले बाटो नपाएको बेलामा। त्यसको बावजुद पनि एकदम स्ट्रगल गरेर हामीले इनिसिएट गरेका थियौँ। पछाडि 6 December 2009 सुरु गर्दाखेरि निकै अप्ठ्यारो थियो, अब पहिला त के भन्नुहुन्छ नि यहाँको टेक्नोलोजी, यहाँको सिस्टमहरू पनि थाहा थिएन, हुन त अब साथीहरू एकदम ब्याक इन नेपाल पनि यही विषयमा काम गरेका साथीहरू हुँदाखेरि मैले छिटो टिप्ने छिटो सिक्ने मौका पाएँ। पछाडि युस्टु पनि भएर सिङ्गल पनि प्रस्तुत गरेँ होइन, जस दुई वर्ष पछाडि आउँदाखेरि चाहिँ आइएम टु मच एक्साइटेड टुडे एन्ड I can't wait to talk to you guys in this radio.
अनि एउटा कुरा नि, जस्तै अब भोइस अफ साङ्ग्रिलामा काम गरियो होइन, त्यसपछि अहिले हामी युवा संसारको टिम आज युवा संसारले चाहिँ रेडियो चलाउँदै आएको करिब दुई वर्ष पनि भइसक्यो अथवा दुई वर्ष सायद बिति पनि सकेको अवस्था छ, कस्तो पाउनु भएको छ अब युवा संसारका मित्रहरू अथवा रेडियो सुन्दाखेरि तपाईँ कस्तो खालको अनुभव व्यक्त गर्न सक्नुहुन्छ एज ए प्रस्तुताको रूपमा, तपाईँ रेडियो सुन्दाखेरिको केही अनुभव बताइदिनुहोस् न?
सिन्सियरली स्पिकिङ few of the programs तर जति सुनेको छु मैले मलाई उत्कृष्ट नै लाग्छ, किनकि मैले अघि नै फर्स्टमा भनेको कुरालाई म फेरि उठाउन चाहन्छु, हामी एकदम बिजी मान्छे छौँ जुनै हिसाबमा पनि, हामी आफैलाई यहाँ इस्टाब्लिस गर्न यहाँको रहनसहनमा चाहिँ आफूलाई टेकाउने हिसाबमा चाहिँ व्यस्त नै छौँ, हराइरहेका छौँ, कति कतिजनाले बाटो भेटेका छैनौँ, त्यसको बावजुद पनि हामी कम्युनिटी भोइसलाई आफ्नो भाषा संस्कृति गीत सङ्गीतलाई यति माया गर्छौँ र यसरी प्रस्तुत गर्छौँ होइन, यसलाई चाहिँ मैले सराहना गरेर चाहिँ सुन्ने गरेको छु र समस्त श्रोताहरू समस्त नेपाली जनहरू नेपाली भाषीहरू जहाँ जो जसरी बस्नु भएको छ वाट एभर वाक अफ लाइफ यु मे बी तपाईँहरू यो भोइसलाई यो आवाजलाई सराहना गरेर भए पनि एउटा उत्प्रेरणा दिन भए पनि सुनिदिनुहोस् कृपया सुनिदिनुहोस्.
अनि डोमजी जस्तै अब कार्यक्रम इनिसिएट गर्नुभयो नेपाली कार्यक्रम चलाउनुभयो धेरै समयसम्म अस्ट्रेलियामा आएपछि एउटा उदाहरणीय काम गर्नुभएको छ हजुरले तर चटक्कै करिब दुई वर्ष जति काम गर्नुभयो त्यस पछाडि चटक्कै छोडेर जानुभयो के कारण थियो त्यसको लागि?
यसको एक नम्बरमा त पर्सनल रिजन्स भयो अब त्यसलाई म अनआइडेन्टिफाइड भनिदिउँ त्यहाँदेखि दोस्रो भनेको एउटा के भने म पनि एउटा विद्यार्थी हुँ मैले टाइम इकआउट गर्न सकिनँ टाइम निकाल्न सकिनँ त्यहाँदेखि भनेको अर्को त लेट अदर्स कम अन द फ्लोर एन्ड लेट देम लर्न पनि हो मेरो चाहिँ किनकि मैले गरेर अलिकति अनुभव लिएँ देयर मे बी समवन हु इज वान्टिङ टु लर्न समथिङ एन्ड हु इज रेडी टु गेट दिस ग्रो गो सो मैले त्यो हुँदाखेरि यिनै र अरू कुनै त्यस्तै विषयले गर्दाखेरि पनि छोडेको हुनसक्छ. फर्स्ट पर्सनल रिजन चाहिँ माई पर्सनल रिजन्स बिकज आई वाज अ स्टुडेन्ट एन्ड आई कान्ट गिभ अ गुड टाइम सो.
अनि परिआएको खण्डमा रेडियोमा फर्कने कतिको समय आउन छ?
न्यून छ भन्दा त रिसाउनुहुन्छ होला तर जे होस् यसरी बेला बेला टाइम भएको बेलामा जानकारी मिल्दाखेरि मलाई कुनै पनि त्यस्तो के भन्छ कुनै पनि प्रब्लम छैन आइएम रेडी टु कम एन्ड गिभ समथिङ आई हेभ गट.
त्यसको लागि चाहिँ अब युवा संसारले धेरै धेरै धन्यवाद दिनुपर्ने हुन्छ र पक्कै पनि लिसनर्सहरूले पनि अहिले बुझिराख्नु भएको छ सुनिराख्नु भएको छ कि डोमजी फेरि पनि यो कार्यक्रममा आउनुहुनेछ अथवा फेरि पनि भनौँ या युवा संसारमा चाहिँ एउटा नयाँ रूपमा युवा संसारमा भैसव साङ्लामा हुनुहुन्थ्यो युवा संसारमा आउनु हुनेछ भन्ने एक किसिमको उहाँहरूले अपेक्षा गर्नुहुन्छ र उहाँहरूलाई पनि विश्वास दिलाइसक्नु भएको छ. र साथमा डोमजी तपाईँलाई अर्को कुरा म तपाईँलाई एउटा अघि भन्दै हुनुहुन्थ्यो कोही नयाँ साथीहरू आउनेछन् र उहाँहरूको लागि चाहिँ ठाउँ छोड्नुपर्छ जस्तो चाहिँ तपाईँले कसरी फिल गर्न सक्नुहुन्छ ट्रान्जिसन अरू नयाँ साथीहरूलाई चाहिँ नगरिकन गइयो भनेदेखि सायद त्यो हराउँछ जस्तो तपाईँलाई फिल लाग्छ लाग्दैन?
त्यो त पक्कै पनि हो त्यसरी अब ट्रान्जिसन कस्तो भने नयाँ पिँढीलाई नदी जाँदाखेरि त त्यो के भन्छ ट्रेन्ड हराउँछ भन्ने यसमा म विश्वस्त छु. तथापि त्यस्तो परिस्थिति आयो भन्नुपर्छ मैले होइन यति बोल्दाखेरि पनि म यति भन्न चाहन्छु अनुबन्धित भएरै चाहिँ म रेडियोमा आउन सक्ने सम्भावना न्यून नै छ किनकि त्यो व्यक्तिगत कारणहरूले हुनसक्छ. यदि भन्दै गर्दाखेरि म यति पनि भन्न चाहन्छु चान्स पर्दाखेरि र यसरी मौका मिल्दाखेरि मसँग भएका सामग्रीहरू लिएर आएर प्रस्तुत गर्नको लागि मसँग कुनै पनि त्यस्ता यो छैन म रेडी छु.
हजुर अहिले हामीले श्रोता साथीलाई हामीले केही कुरा हामीले भनौँ न केही सुरुमा भनेका थिएनौँ सुटुक्क डोमजीलाई ल्याएर यो विषयमा छलफल गर्ने हामीले जमर्को गरेका थियौँ र रेडियोको सुरुवातको अवस्थादेखि अहिलेसम्म आउँदाखेरिको बारेमा हामीले चर्चा परिचर्चा पनि गर्यौँ. अब भने कार्यक्रममा हामी दसैँको विषय चर्चा गर्ने नै छौँ तर त्योभन्दा अगाडि एउटा गीत फेरि रहेको छ दसैँ सम्बन्धी नै बोलको गीत सुगम पोखरेलको आवाजमा यो गीततिर लागू होइन विकास?
हजुर अब धेरै गफ गरिरह्यो भने पनि त्यति श्रोता साथीहरूलाई पनि त्यति मनोरञ्जन नहुन सक्छ र त्योभन्दा पहिला हामी दसैँको गीत नै बजाउँ र अहिले दसैँकै सेरोफेरो भएको कारणले गर्दा फेरि पनि हामी पनि दसैँकै गफगाफ लिएर फर्कनेछौँ. त्योभन्दा अगाडि वर्षमा दिनमा लैलै सुगम पोखरेलको स्वरमा सजिएको सुमधुर गीत.
तिहार चाड र बाड खुसीले सारा भर्यो नि संसार खुसीले सारा भर्यो नि संसार
छु मलाई लै सम्झनाको नि मैलाई सयपत्री फुलेको आँगन रातो अक्षता चमरा लगाई यता मेरो आँसुको धारा कुता होलान् रातै तिनी धारा बस्दै होली मेरी बहिनी दाजु आउने दिनहरू गन्दै यसपालि पके आउँछु म बहिनी सजाउनलाई आफ्नै त्यो संसार सजाउनलाई आफ्नै त्यो संसार
हजुर ज्यादै नै यो रमाइलो गीत नाचौ नाचौ लाग्ने सायद तपाईँ पनि यो गीत सुन्दै नाचिराख्नु पनि भएको थियो होला घर घरमा अथवा जुन ठाउँमा जसरी भए पनि तपाईँ ड्राइभ गर्दै सुन्नु भएको थियो भने चाहिँ पक्कै पनि मस्त सुनिराख्नु भएको थियो होला नाच्न थाल्नु भयो भने त सायद अब स्ट्रिङ छुट्न सक्थ्यो होइन र ज्यादै नै रमाइलो गीत यो शुभम पोखरेलको आवाजमा रहेको यो गीत तपाईँलाई सुनायौँ हामीले र अब भने हामी दसैँको बारेमा केही चर्चा परिचर्चा गर्ने जमर्को गरेका छौँ दसैँ ज्यादै नै महत्त्वपूर्ण कुरा गर्नुपर्छ ज्यादै नै महत्त्व यो एउटा चाड नि ज्यादै नै महत्त्व चाडको रूपमा चाहिँ मान्दै आइएको छ यो चाड चाहिँ परिवारजन सबै परिवारहरू भेला हुने भनौँ न एक अर्कामा चाहिँ विशेष गरेर चाहिँ मान्यजनहरूलाई चाहिँ उहाँहरूको चाहिँ हातबाट टिका लगाउने जमरा थाप्ने यस्तो भनौँ न एक किसिमले चाहिँ हामीले दसैँ मनाउँदै आएका छौँ कस्ता कुराहरू हामी गर्दै आएका छौँ ती बारेमा पनि हामी चर्चा गर्छौँ श्रोता साथी
हजुर दसैँको सबैतिर अहिले त दसैँको गीतहरू बजिरहेको छ हामीले पनि यसरी बजाइरहेका छौँ जताततै अहिले झन् नेपालमै हेर्ने हो भने हामी नेपालीहरूको महान चाड बडा दसैँ हो होइन हामी नेपाली भाषीहरूले संसारभर मनाउने एउटा चाडको महान चाडको रूपमा लिन्छौँ हामी दसैँ अहिले यसरी गीत बजिरहँदाखेरि कस्तो लागिरहेको छ डोम यो दसैँको गीतले
अनडाउटेडली यो दसैँ भन्ने सम्बन्धी तिहार सम्बन्धीका गीत अझ पनि भनौँ चाडबाड सम्बन्धीको माहौलले त हामीलाई एकदम मुग्ध बनाउँछ नै त्यसमा पनि यसरी आज यो रेडियोमै आएर यो गीत बजाएर सुन्दाको मजै अर्कै भइरहेको छ मलाई हुन त हामी यदि टाढा छौँ के भन्ने नेपाली मूल समाज मूलधारको समाजदेखि हामी टाढा छौँ तर पनि चाडबाड त्यहाँदेखि नेपालीपन भनेको नेपालीपन नै हो जुन हाम्रो मन मस्तिष्क र जुन हाम्रो जीवनशैलीमा झाँगिएको छ र हामी चटक्क बिर्सिन सक्दैनौँ जति टाढा भए पनि हामीलाई समाइरहेकै हुन्छ र यसको रमझमले हामीलाई पक्रिरहेको हुन्छ हामी एकदम अन के भन्छ अनएलाइनेबल छौँ इनसेपरेबल छौँ भन्नुपर्छ
वास्तवमा यो हामीले दसैँको बारेमा चर्चा गर्दैछौँ एकचोटि हामी फर्किन्छौँ क्या नेपालमा विशेष गरेर चाहिँ जहाँ चाहिँ अहिले मूल समाज भन्ने कुरा गऱ्यौँ मूल नेपाली भाषी हाम्रा दाजुभाइ दिदीबहिनीहरू धेरै छन् नि नेपालमा जसले नेपाली भाषा अथवा भनौँ यो दसैँ चाडपर्व चाहिँ ज्यादा मनाउने ठाउँ देश त्यसले गर्दाखेरि पनि हामीलाई दसैँको बारेमा यस्ता गीतहरू बज्दा धुन बज्दा अथवा भनौँ मालसिरी धुन बज्दाखेरि दसैँको चाहिँ हामी एकचोटि त्यही ठाउँ पुग्छौँ
अनि हाम्रो सम्बन्ध हाम्रो यो नेपालसँगको अन्य नेश्रित नै भनौँ न एउटा एउटा सम्बन्ध छ यो चाहिँ यही चाडपर्व भाषा कला संस्कृतिकै कारणले गर्दाखेरि जोडिएको जस्तो लाग्छ मलाई
यदि हामीलाई परिचित गराउनुपर्छ यदि भाषा संस्कृति गीत सङ्गीत अथवा चाडपर्वले भने हाम्रो अन्य नेश्रित सम्बन्ध भन्दा पनि हामी एकदम हाम्रो उद्गम स्थल नै नेपाली हो हाम्रो ऐतिहासिक भनौँ अथवा पारम्परिक उद्गम स्थल नै हाम्रो नेपाल हो, त्यो हुँदाखेरि हामी नेपालको कुनै पनि चाडपर्व अथवा नेपालको कुनै पनि त्यस्तो विषय जसले नेपालीपन झल्कन्छ त्योभन्दा टाढा र अछुत हामी रहन सक्दैनौँ। चाहे ती युएसएका नेपाली हुन्, चाहे अस्ट्रेलियाका हुन्, अथवा धेरै अगाडि नेपाली इतिहासबाट छुट्टिएर टाङ्गिएर गएका बर्मा क्याम्बोडियाका नेपाली नै किन नहुन्,
अथवा
भुटानको कुना कन्दरामा भएका नेपाली नै किन नहुन्। नेपाली वास्तवमा गएर नेपालसँगै जोडिन्छ, अथवा नेपालको उद्गम स्थल अथवा नेपालको रीतिरिवाज, नेपालको भाषिक, साङ्गीतिक, ऐतिहासिक र पारम्परिक अङ्गसँग जोडिन पुग्दछ, र यो एक खाले गर्वको विषय पनि मान्नु पर्दछ हामीले।
अब एकैचोटि हामी नेपालमा रहँदाखेरिको दशैं मनाउँथ्यौँ, अनि त्यसपछि अस्ट्रेलियामा आएपछि पनि एक दुईवटा साल दशैं मनाइसकेको अवस्था छ, र विभिन्न ठाउँमा हाम्रा भुटानी दाजुभाइ दिदीबहिनीहरू पनि छरिएर बसेको अवस्था, विभिन्न देशमा पुगेको अवस्था, यो दशैं मनाएको अनुभव पनि हामी सेयरिङ गरौँ। नेपालमा हुँदाखेरिको जुन दशैं मनाउँदाखेरि सम्झिँदाखेरि हामी रातो टिका निधारमा लाएर घर गाउँ घुम्ने अथवा भनौँ बाहिर ओपनली हिँड्ने त्यो अवस्था यहाँनिर पाउँछ कि पाउँदैन होला जस्तो लाग्छ?
त्यो चाहिँ यहाँनिर पाउन अलिकति रेयर नै छ भनौँ है, अङ्ग्रेजी नै शब्द लगाएर भए पनि। धेरै नै वर्ष अगाडिको कुरो हो, हामी बाल्यकालमा हुँदाखेरि त अब हामी दसैँ कसरी मनाउने गर्थ्यौँ भन्दाखेरि बाआमाको हातबाट टिका लगाउनलाई एकदमै उत्साहित हुन्थ्यौँ, बिहानदेखि केही नखाइकन है दही चिउराको आशमा पनि बस्थ्यौँ, अनि टिका लगाइसके पछाडि हामी बाहिर फेरो घुमेर काका बडबाउदेखि लिएर आफन्त नातागोताकोमा गएर चाहिँ हामी दुई चार पैसाको लागि पनि टिका लगाउने चलन थियो हामी बाल्य अवस्थामा हुँदाखेरि।
त्यो एकदम बालापनको एउटा आशको विषयबन्धु पनि थियो, एउटा टिका लाउनु भनेको होइन, आशीर्वाद सँगसँगै एक दुई रुपियाँ पाउनु अथवा आशीर्वाद सँगसँगै एउटा द्रव्यको आशीर्वाद पाउनु पनि त्यो अर्को विषय थियो, नेपालमा सानो छँदाको कुरो भयो त्यो। तर अहिलेको परिप्रेक्ष्यमा हामीले त्यसरी हेर्ने भयो भने त हामी यसलाई सहिष्णुता, एउटा सराहना आफ्नो आफ्नोपनको, आफ्नो के भन्छ रीतिरिवाज, भाषा, संस्कृतिको पनि भनौँ न, त्यसको सराहना, त्यसको एउटा माया मोहको विषय लिएर मनाउने गर्दछौँ जस्तो लाग्दछ।
मलाई चाहिँ अब यो दसैँको विषयमा कुरा गर्दाखेरि म भुटानको पनि केही कुरा सम्झिन्छु। दसैँमा टिका लाउँदाखेरि अलिकति भिन्नता के पाउँछु भन्दाखेरि भुटानमा रहँदाखेरि सेतो टिका लाएर चाहिँ कता कता मामालीतिर जाने होइन, आमासँग आमाको यसो हात पक्रेर मामालाई गएर मामाहरूले लगाइदिने टिको, बाउ आमाले लाउने त कुरा छुट्टै छ, हजुरबा हजुरबाआमाले लाउने त कुरा छुट्टै छ, त्यसरी चाहिँ गाउँ गाउँमा घुम्ने टिका लाउने यसो भनौँ न अलिअलि दक्षिणाको आशा पनि हुन्थ्यो केटाकेटी हुँदाखेरि। त्यसपछि दही चिउरा त पुरै नै यो दसैँ भन्ने बित्तिकै दही चिउरा त सम्झिहालिन्छ, जसरी सेलरोटी भन्ने बित्तिकै तिहार सम्झिन्छौँ हामी खानेकुरा गर्दाखेरि होइन। अनि नेपालमा आउँदाखेरि अलिकति रातो टिका, रातो टिकाको बारेमा पनि धेरै चर्चा गीतहरू पनि छन्, रातो टिका निधारमा तलक टल्कियो भने जस्ता, तर कता कता अहिले फेसबुकका सञ्जालहरूमा हेर्नु न, यो सोसियल मिडियाहरूमा चाहिँ कालो टिका पनि लाउने जस्ता कुराहरू देखिन्छन्। यो विषयमा पनि हामी कुरा गर्दाखेरि चाहिँ सायद उपयुक्त नै हुन्छ कि जस्तो मैले सोचिरहेको छु।
दाजुलाई मैले यति भन्दै गर्दाखेरि मैले के पनि सम्झिरहेको छुइनँ, भुटानदेखि नेपालको ट्रान्जिसनमा हामीले सेतोदेखि रातोमा अथवा एउटा सामग्रीको भनौँ न एउटा रङ एभाइलेबिलिटीको हिसाबमा हेऱ्यौँ भने यो कालो टिकाको चाहिँ खासै विषय कहाँबाट र कसरी आयो भन्ने मलाई बुझ्न मन लागिरहेको छ।
के पनि भन्ने गरिरहेको छ र कसो पनि भन्ने गरिएको छ भने कालो टिका चाहिँ जस्तै यो कतिपय मान्छेहरूले अलिकति एक्सट्रिम नन हिन्दूहरूले चाहिँ दसैँ चाहिँ हाम्रो चाडपर्व होइन हिन्दूहरूको मात्रै हो भनेर चाहिँ त्यो तरिकाले व्याख्या गरेर दसैँको विरोधमा चाहिँ कालो टिका लगाएको भेटिन्छ। तर मलाई चाहिँ के लाग्छ भने दसैँ हिन्दूहरूको भन्दाखेरि पनि हामीले दसैँ चाहिँ सारा नेपालीहरूको पर्व हो, यो संस्कारको रूपमा, नेपाली संस्कारको रूपमा बुझ्दाखेरि चाहिँ अलिक राम्रो होला र त्यसले चाहिँ मानिसहरूमा सद्भावको सन्देश पनि जान्छ जस्तो लाग्छ।
हुन त यसमा यस्तो पनि ट्विस्ट हुनसक्छ, किनकि पहिला नेपाल एउटा हिन्दू राष्ट्र थियो, एउटा नन के भन्छ सेकुलरिजम, धर्मनिरपेक्षताले धेरैवटा धर्म, धेरैवटा जाति, धेरैवटा संस्कृतिलाई एउटा के भन्छ बास दियो भनौँ न, एउटा वेलकम गर्यो। त्यस पछाडि के देखियो त भन्दाखेरि एउटा मूलभूत हिन्दू समाजभित्र पनि धेरैवटा अरू समाज छन् भन्ने झल्किएको हुनसक्छ, त्यसमा उनीहरूको एउटा के भन्छ परिचय सहितको एउटा संघीयताको कुरो आएको बेलामा चाहिँ आफ्नो पनि धर्म, आफ्नो पनि चाडपर्व, संस्कृतिको एउटा रिकग्निजन हुनुपर्छ मूलभूत अथवा मेन स्ट्रिम नेपाली सोसाइटीमा भन्ने त्यस्तो खालको एउटा फन्डामेन्टल मुभमेन्ट पनि हुनसक्छ जस्तो लाग्दछ मलाई चाहिँ
त्यो विषयमा। जस्तै अब
यद्यपि यसो भन्दै गर्दाखेरि धेरैजसो जनसङ्ख्याले मान्ने चाहिँ र एउटा नेपाललाई चिनाउने झल्कु दिने चाहिँ यदि गल्ती भएन भने यो बबुरालाई लागेको पनि दसैँ तिहार नै ठुलो चाड हुनुपर्छ भन्ने तर्क छ।
मलाई मलाई चाहिँ केही पनि लाग्छ भने पहिला पहिला अब त्यसरी चाहिँ धेरै अघिको कुरा हो, दसैँ चाहिँ हिन्दूहरूले मात्रै मनाउने एउटा चाडको रूपमा हेरिन्थ्यो, तर अहिले आएर त समय एकदमै परिवर्तन भइसकेको छ। दसैँ त मलाई के लाग्छ भने धेरै केही अगाडि केही वर्ष अगाडिसम्म मलाई यो कुरोको पनि ज्ञान भएको थिएन कि दसैँ चाहिँ हिन्दूको मात्र चाड हो, अहिले आएर मात्र त्यो प्रकारको अनरगल प्रचार प्रसार हुँदाखेरि चाहिँ दसैँ हिन्दूहरूको मात्रै भयो भन्दाखेरि अलिकति त्यसले सेपरेसन ल्याउँछ जस्तो लाग्छ।
सायद त्यो विषय चाहिँ अब व्यक्तिगत स्वार्थमा चाहिँ आदि भनौँ न मान्छेहरू चाहिँ ज्यादा आफ्नो स्वार्थमा चाहिँ माथि उठेको कारणले पनि हुनसक्छ यस्तो चाहिँ। अहिले अब पहिले चाहिँ हिन्दू धर्म होइन यो चाहिँ दसैँ भनेको चाहिँ हामी सारा नेपालीको भन्ने जुन सोचिन्थ्यो, र अहिले आएर चाहिँ यो धर्म ऊ धर्म भन्नु चाहिँ नेपालमा धर्मनिरपेक्षता भनेर जुन एक किसिमको घोषणा गरिएको अवस्थामा चाहिँ एउटा धर्मले अर्को धर्मलाई रेस्पेक्ट गर्नु नै महत्त्वपूर्ण जस्तो लाग्छ मलाई। जस्तै धर्मलाई यदि मलाई लाउने इच्छा छैन भनेदेखि मैले कालो टिका लाउनुपर्छ अथवा अर्को टिका खालको लाउनुपर्छ भनेर चाहिँ त्यो भन्नु चाहिँ मलाई चाहिँ त्यो उपयुक्त अथवा उचित जस्तो मलाई चाहिँ म चाहिँ ठम्याउँदिनँ।
कुनै पनि धर्ममा आधारित संस्कार संस्कृतिहरू नमनाउने अधिकार सबैलाई पनि छ, तर त्यसको विरोध गर्न त त्यति उपयुक्त हुँदैन
अवश्य छ। र ती माइनर ग्रुप्स भनौँ न सानातिनो झुन्डहरूले पनि त्यसरी माग राख्नु, आफ्नो रिकग्निसन भनौँ न आफ्नो परिचय माग्नुलाई त्यस्तो अप्ठ्यारो गरी नलिन सकिन्छ। यद्यपि अब देशकै सबैभन्दा धेरै जनसङ्ख्याले मान्ने गरेको चाडपर्व भएको हुनाले पनि यो राष्ट्रिय पर्वकै रूपमा चाहिँ कुनै समय थियो र केही समय रहला नरहला भन्न पनि सकिन्न एउटा जनसङ्ख्याको आधारमा, किनकि डेमोक्रेटिक प्रोसेसमा जहिले पनि नम्बर अफ हेड्स अथवा नम्बर अफ पिपल अथवा मेजोरिटी काउन्ट्स, सो त्यो हिसाबमा हेर्ने भने दसैँ र तिहार अझै पनि मेजोरिटी अफ नेपालीकै छ र नेपालीको परिचय हुन सक्दछ।
अब एक किसिमले हामी जस्तै दसैँको बारेमा चर्चा गऱ्यौँ, अलिकति भुटानतिरको पनि सम्झ्यौँ, अलिक नेपालतिरको पनि चर्चा गरौँ। अहिले यो टिका चाहिँ कसले कस्तो लाउने भन्ने सवाल भयो। हामी एकैछिन अस्ट्रेलियातिर आउन, हामी जस्तै हाम्रो अब दसैँ आउनै लागिरहेको छ, अब केही हप्ता मात्रै, केही हप्ता पनि होइन, अब आउँदो हप्ता मात्रै दसैँको जुन विशेष गरेर बडा दसैँ टिका लाउने दिनहरू आउँछ। यसपालिको दसैँ मनाउन चाहिँ कहाँ कहाँ जाने सोचिएको छ भन्ने कुरा हामी पनि केही कुरा सेयरिङ गरौँ न श्रोता साथी जो सुनिराख्नु भएको छ होइन। मैले चाहिँ यसपालिको दसैँलाई चाहिँ मनाउने सदा चाहिँ म गत साल पनि त्योभन्दा अगाडि पनि मेरो आमा ओभरीमा हुनुहुन्छ र उहाँ आशीर्वाद थाप्नको लागि चाहिँ त्यहाँ जाने गर्दथेँ, तर यसपालि सायद सम्भव हुँदैन कि जस्तो मैले महसुस गरिरहेको अवस्था छ।
अनि त्यही कुरोमा अलिकति जोड्दै हामीले अघिकै कुरोलाई अलिकति यसलाई चाहिँ रिपिट गर्दाखेरि पनि अलिकति फरक नपर्ला जस्तो लाग्छ यही कुरोमा। लोकजीले त्यो कुरो जोडिहाल्नु, त्यसको त्यो कुरोमा हामी फेरि पनि फर्कने नै छौँ। हाम्रा सहकर्मी साथी इन्द्रले पनि हामीलाई सानो जानकारी गराउनु भएको छ, अहिले दसैँ चाहिँ हिन्दूको चाड होइन भन्ने विषयमा अथवा हिन्दूकै मात्रै चाड चाहिँ दसैँ होइन भन्ने विषयमा कसरी पनि लिन सकिन्छ भने नेपालीहरूको चाड चाहिँ भन्न सकिन्छ दसैँलाई, किनभने भारतमा पनि हिन्दूहरू छन् थुप्रै, प्रत्येक भारत तीहरूले अथवा अरू अरू देशमा बसोबास गर्ने प्रत्येक हिन्दूहरूले दसैँ मनाउँदैनन्, तर नेपालमा चाहिँ दसैँ मनाइन्छ भन्दाखेरि हिन्दूहरूको मात्र चाड हो भन्दाखेरि पनि दसैँ चाहिँ नेपालीहरूको चाड हो भन्न चाहिँ
त्यो चाहिँ
मुनासिब नहोला जस्तो लाग्छ।
यो रिजनेबल कुरा पनि हाम्रो सहकर्मी साथीले इन्द्रजी अहिले यो एउटा जानकारी भनौँ न सोसियल मिडिया मार्फतै दिनुभयो होइन। वास्तवमै यो नेपालमा मात्रै दसैँ यो पर्व मनाउनुको कारण पनि एउटा नेपालीहरूको लागि यो पनि भन्न सकिन्छ।
यसो भन्दै गर्दा फेरि नेपालमा मात्रै भन्दा पनि नेपालीहरू सरपष्ट छन्, जहीँ पनि मनाउन सक्दछन्। तर अब यसलाई मसँग त्यस्तो धेरै ज्ञान त भएन, तर पनि म यसलाई धार्मिक हिसाबमा भन्दा पनि म यो के भन्छ पारम्परिक हिसाबमा एउटा संस्कृतिको हिसाबमा चाहिँ बढी लिन चाहन्छु। एउटा सोसल साइन्सको विद्यार्थी हुनाको नाताले म यसलाई धार्मिक योसँग धान्न चाहन्न। कुनै पनि चाडपर्व कुनै पनि हिसाबमा धर्मसँग दाँजिएको त हुन्छ नै, तर त्यसलाई मनाउँदाखेरि हामीले एउटा सामाजिक सहिष्णुतामा गर्ने हो भने एउटा सभ्य समाजले चाहिँ जहिले पनि हामीले संस्कारको हिसाबमा लिनुपर्दछ भन्ने मेरो बुझाइ छ।
अनि अघि हाम्रो लोकजीले भन्दा भन्दै मैले अलिकति उहाँको कुरो काटेको थिएँ, के भन्नुभएको थियो फेरि त्यहाँनिर
मनाउने अथवा कुन ठाउँमा गएर चाहिँ यसपालि हामी यो एडलेडमा रहँदाखेरि सायद एडलेडभित्रै हाम्रो आमा बुवाहरू होइन हाम्रो सिनियर्सहरू हुनुहुन्छ र टिका थाप्ने आशीर्वाद थाप्ने अथवा भनौँ कुनै ठाउँमा इन्टरस्टेटमा जाइन्छ अथवा भनौँ न हाम्रो अब विभिन्न ठाउँमा परिवारहरू छरपष्ट रहेको अवस्थामा चाहिँ कुनै साथीहरू युएसतिर पनि गइरहेको देखिरहेका छौँ होइन, विभिन्न ठाउँमा के प्लान गरिँदैछ भन्ने हाम्रो श्रोता साथीलाई पनि हाम्रो कुराहरू पनि सेयरिङ गरिदिउँ भन्ने कुरा नि।
अनि दसैँ चाहिँ मेरो व्यक्तिगत रूपमा भन्ने हो भने म चाहिँ दसैँ यसपालिको दसैँ घरमै नै बनाउने प्लानमा छु र त्यसमा पनि केही वृद्धहरू हुनुहुन्छ हाम्रै समुदायका वृद्ध वृद्धहरू हुनुहुन्छ उहाँहरूको हातबाट आशीर्वाद लिएर टिका लगाएर टिका ग्रहण गरेर मनाउने पक्षमा छु र त्यसको अलावा अरू के गर्न सकिन्छ
मेरो पनि सम्भवतः त्यस्तै छ घरैतिर मनाइन्छ हजुरआमा हुनुहुन्छ वृद्ध हजुरआमा त्यहाँदेखि माओलीहरू यतै हुनुहुन्छ त्यसो हुँदाखेरि एडिलेडभित्रै मनाइन्छ दसैँ
प्रसङ्ग हामीले डमजी बोल्दै भए पनि अब एडिलेडभित्रै मनाइन्छ भन्ने कुरा पनि आर्नी जुन प्रसङ्ग ठ्याक्कै जोडियो नि एडिलेडभित्रै दसैँ मनाउने चाहिँ हाम्रो समुदायका होइन व्यक्तित्वहरूले सिनियर्सहरूले पनि मनाउने गर्छन् विभिन्न ठाउँमा इथनिक स्कुलले पनि मनाउने गरिरहेको अवस्था र यसपालिको दसैँ चाहिँ कसले कहाँ अथवा हामीले कहाँ मनाउँदैछौँ त त्यो सम्बन्धी एउटा हामी केही सूचना हामीसँग पक्कै पनि छ त्यो सूचना हामी प्रसारण गर्ने नै छौँ र यसपालिको दसैँ हामी कहाँ मनाइँदैछ भन्ने कुरो पनि
हजुर त्यो कुरो हामी दसैँ मनाउने सम्बन्धित पक्षले पठाएको सूचनाबाट नै तपाईँलाई हामी जानकारी गराउने जमर्को गरिरहेका छौँ
र यसमा चाहिँ यो सूचना चाहिँ तपाईँको हाम्रो उहाँ पनि एकजना रेडियो कर्मी प्रकाश धमालाजीले उहाँकै आवाजमा पठाउनु भएको यो सूचना छ र यो सूचना भुटनिस सिनियर्स मार्फत पक्कै पनि त्यो सूचना सुनेपछि तपाईँले सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नुहुनेछ
हार्दिक निमन्त्रणा आदरणीय समुदायका सदस्यहरू गत वर्षहरूमा झैं यो वर्ष पनि दुर्गा पूजा 2014 आयोजना गरिएको छ यो पर्व हाम्रो महान चाड बडा दशैंको शुरूआत हो र हामी सबैको हो हाम्रो समुदायमा यहाँहरूले पुर्याउँदै आउनु भएको वर्षभरिको निरन्तर सहयोग सराहनीय छ र आशा छ सदैव रहिरहनेछ यो नयाँ भूमिमा भाषिक अवरोध प्राकृतिक आर्थिक अनि सामाजिक तत्त्वहरूका बावजुद पनि हामी एक छौं आउनुहोस् सम्पूर्ण परिवार र साथीभाइहरूसँग हाते मालो गर्दै निम्न मिति समय र स्थानमा यो सालको दुर्गा पूजा भव्यताका साथ मनाऊ मिति 2 अक्टोबर 2014 बिहिबारका दिन समय बिहान 8 बजेदेखि स्थान सेन्ट जोन चर्च 10 चर्च स्ट्रिट सोल्सबरी यो पर्वलाई एक परिवार सरह भएर विशिष्ट बनाऊ र एक अर्कामा खुसी बाँडौ सम्पूर्ण समुदाय सदस्यहरूमा बडा दशैं 2014 हार्दिक मङ्गलमय शुभकामना भुटानी वृद्ध वृद्धहरू एडिलेड दक्षिण अस्ट्रेलिया
बोलायो मन कैले आगो तिमी भइदेऊ है पानी बसौँला सानै घरमा मै राजा तिमी रानी
बसौँला सानै घरमा तिमी राजा मैरानी ज्यादै नै महत्वपूर्ण यो ज्यादै नै भनौँ एक किसिमको शब्दहरू पनि राम्रो तरिकाले सजाएको यो गीत
यसै त यस कुमार गीतका एकदम हस्ती छन् होइन त्यसमा पनि पविता परियारसँग युगल स्वरमा साह्रै मिठो गीत
हजुर तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम युवा संसार रेडियो एडले अन डिजिटल रेडियो अनलाइन 101.5 एफएममा तपाईँको साथमा छौँ म लोक सफल त्यसै गरेर
म विकास दमला
र म डोम काफले
हजुर हामी तीनजना आज यो कार्यक्रम प्रस्तुत गरिरहेका छौँ र अब भने कार्यक्रममा अर्को प्रसङ्ग लिएर हामी अगाडि बढ्दैछौँ अर्को प्रसङ्ग रहेको छ मोटाउने संयन्त्र घटाउने सूत्र सम्बन्धी हामी आज केही चर्चा गर्नेछौँ
होइन मलाई मोटाको देखेर यो कुरो भनेको हो कि के हो
अब
त्यति धेरै मोटाए जस्तो लाग्दैन मलाई
भाइलाई मात्रै होइन म पनि मोटै छु कि अचेल त यदि भन्दै गर्दाखेरि मोटोको विषयवस्तुलाई यहाँ इङ्कित गरेर निकाल्ने जो हुनुहुन्छ लोक सफल जी उहाँ पनि मोटै हुनुहुन्छ जस्तो लाग्छ मलाई
वास्तवमा यो हाम्रो चाहिँ समस्या होइन यो चाहिँ लोक सफल जीको समस्या जस्तो
लाग्छ अनि यसरी हामी यो सबैको समस्या रहेछ
ठीक छ यो अहिलेको यो यो भित्र स्टुडियो भित्रको समस्या चाहिँ अब मेरो अलिकति बढी देखेता पनि अब यो सबैजनाको एउटा समस्याको रूपमा पनि रहेको छ होइन जो मोटाइराख्नु भएको छ उहाँहरूको चाहिँ समस्या अलिकति ज्यादा रहेको छ यो लेख हामीले एउटा लेख लिएका छौँ विज्ञान सम्बन्धी चाहिँ मोटाउने समयतिर घटाउने सूत्र भनेर चाहिँ उहिलेका कुरा खुइलिए भन्ने उखान एकदम सटीक र प्रगतिशील छ यसलाई धेरै प्रसङ्गमा अर्थपूर्ण प्रयोग गर्न सकिन्छ त्यसमाथि पनि विज्ञानमा चाख राख्नेहरूलाई त यो सदैव नयाँ अनुसन्धान र आविष्कारको आधार नै हो उहिलेका धेरै मनगढन्त कुराहरू खुइलिसकेका छन् त्यसरी नै मान्छेको मोटोपन सम्बन्धी धारणा पनि खुलिसकेको छ
उहिले उहिले गर्दन हालेका र भुँडी लागेका मान्छेलाई मिठो मिठो खान पाएका पुगीसरी आएका सुख सन्तोष भएका हुने खाने बलादमी र स्वास्थ्य मानिन्थ्यो अहिले त त्यस्तो शरीर हुनेहरू सबै नै तल्लो दर्जाको खाना भनौँ जङ्क फुड खाने स्वास्थ्य सम्बन्धी ज्ञान नभएका अल्छीका भारी र रुखका भकारी मानिन्छन्
संसार विकसित भयो विकास र सहरीकरणले विलासिता जन्मायो विलासिताले बोसो थुपार्यो अनि त्यही मोटोपनले नै संसारका 90% मान्छेलाई चाहिँ गाँज्यो रोगको मूल जरो बन्नलाई आज स्वास्थ्य सम्बन्धी संसारकै सबभन्दा ठूलो चुनौती भएको छ
हजुर यो चर्चा गरिरहँदाखेरि तपाईँ पनि आफ्नो मोटोपनलाई चाहिँ के गर्ने भन्ने सम्बन्ध सोच्दै गर्नुहोस् है तपाईँ कार्यक्रम सुन्ने अवधिमा भौतिक विकासको यो चरणसम्म आइपुग्दा पनि अझसम्म न त औषधि विज्ञानले मोटोपन घटाउने भरफर्दो औषधि नै पत्ता लगाउन सकेको छ न त चिकित्सक विज्ञानले यसको निदान नै पत्ता लगाउन सकेको छ तत्सम्बन्धी बजारमा उपलब्ध कथित औषधिहरू भनेका मोटेहरूको मनोविज्ञान बुझेर उनीहरूको व्यवस्थातामा राज गर्न सफल व्यापारिक चाल मात्र हुन् भन्ने अपरेशन गरी शरीरबाट बोसो निकाल्ने विधिहरू चाहिँ क्षणिक रूपमा शरीरका केही तन्तु निकालेर एकछिनलाई मुते न्यानो गरी दीर्घकालमा झनै बढी तन्तुको साथै अन्य धेरै शारीरिक असरहरू निम्त्याउने माध्यम मात्र हुन्।
अनि श्रोता मित्र, द्रुत गतिमा बढ्दै रहेको यो अहिलेकै अवस्थामा पनि संसारको करिब 30% जनसङ्ख्यालाई गाँजिरहेको यो मोटोपनको औषधि अथवा निदान पत्ता लागेको दिन त यो संसारको विकासको एउटा ठूलो छलाङ र उत्सव मनाउन लायक दिन ठहर्नेछ। मोटोपन नियन्त्रण र निदानका सूत्रहरू त हामीहरू हरेकसँग हात हातै छन्। ती सर्वोत्तम सूत्रहरू बताउनुभन्दा पहिले मान्छे मोटाउने कारण र शरीरमा बोसो लाग्नुको जैविक संयन्त्रको अलिकति चर्चा गर्नु उचित समयको अपरिहार्य प्रसङ्ग जस्तो लाग्छ।
मोटाउनका अनेक कारणहरू हुन सक्छन् र व्यक्तिपछि नै फरक फरक हुन्छन्। शारीरिक बनौटको भिन्नताले गर्दा महिला र पुरुष मोटाउने कारणहरू समेत कैयौँ हदमा फरक फरक हुन सक्छन्। तथापि मान्छे मोटाउनुका मूल कारणहरूमा वंशाणुगत अपर्याप्त सुताइ, मानसिक तनाव, विविध औषधि सेवनका बाध्यता, विभिन्न प्रकारका हर्मोन उत्पादन गर्ने ग्रन्थिहरूको अवस्था, खानाको प्रकार र मात्रा, शरीरको शक्ति खर्च हुने गरी प्रयोग गर्ने हाम्रो आफ्नै तरिका, खानाबाट प्राप्त शक्तिलाई प्रयोग र सञ्चय गर्ने निर्देशन दिने इन्सुलिनहरूको अवस्था र हामीले खाने खानाबाट प्राप्त शक्तिलाई प्रयोग गर्ने हाम्रै शारीरिक संयन्त्र यानि कि मेटाबोलिक मेकानिजमहरू नै प्रमुख कारणहरू पनि हुन सक्दछन्।
यी कारणहरू सँगसँगै अरू पनि हामी कुरा गर्दैछौँ। संसारको कुनै पनि मान्छेको शारीरिक संयन्त्र अर्को व्यक्तिसँग 100% मिल्दैन, तर कैयौँ रोग र मोटोपन लगायतका शरीरसँग सम्बन्धित थुप्रै कुराहरू भने आफ्नै वंशसँग सम्बन्धित हुन्छन्। यदि कुनै जोडी नै मोटो छ भने तिनीहरूको बच्चा पनि मोटो हुने 80% सम्भावना हुन्छ। वंशानुगत कुराहरू वातावरण अनुसार क्रमशः परिवर्तन भने हुँदै जान्छन्। तसर्थ मोटाहरूको सन्तान दर सन्तान सबै र सदैव मोटो नै हुन्छन् भन्ने अर्थ लगाउनु भने गलत हुन्छ। परिवर्तन राम्रो अथवा झन खराब कुनै पनि हुँदै जान सक्छ।
अनि मोटोपनको कारणको बारेमा चर्चा गर्दाखेरि यहाँ फेरि पनि लेखिएको छ, स्वास्थ्य शरीरको संयन्त्रलाई हर्मोन तथा अन्य लाखौं रासायनिक प्रतिक्रियाको उचित योगले चल्ने एक प्रकारको आधुनिक र जटिल कारखाना भन्दा पनि हुन्छ। त्यस्तो कुनै योगको अनुपात तलमाथि पर्यो भने त्यसको नकारात्मक परिणाम अन्यत्र कतै पर्न जान्छ। जस्तै यदि हामी पर्याप्त सुतेनौं भने त्यसको कारणले भोकसँग सम्बन्धित हर्मोनहरू बढी सक्रिय हुन्छन्, जसको कारणले बढी भोक लाग्ने र साबिकको भन्दा बढी खाना चाहिने हुन्छ। बढी खाना चाहिनु वा खानु भनेको नै मोटाउने प्रक्रिया हो।
हाम्रो शरीरको संयन्त्र हरेक अस्वाभाविक तथा नयाँ प्रकारका शारीरिक र मानसिक परिस्थितिसँग सकेसम्म झुक्न सक्ने गरी परिवर्तन हुन सक्ने खालको पनि हुन्छ। उदाहरणको लागि हामीले एकदम बढी अभ्यास अथवा एक्सर्साइज गरेर एकाएक धेरै तौल घटाउन खोज्यौँ भने हाम्रो शरीरले दिँदैन। जति अभ्यास गरे पनि केही दिनसम्म तौल घट्दै घट्दैन, किनकि के नराम्रो हुन लाग्यो भनेर शरीरको संयन्त्रले घट्नुबाट रोकिराखेको हुन्छ। केही दिनपछि जब यो नराम्रो कुरा होइन भन्ने कुरामा संयन्त्र विश्वस्त हुन्छ, त्यसपछि घट्न दिन्छ। त्यसरी नै जब व्यक्ति तनावमा हुन्छ त्यसबाट जुझ्न शरीर सर्भाइभल मोडमा जान्छ। यस्तो अवस्थामा शरीरमा कोर्टिसोल नामक हर्मोन उत्पादन हुन्छ, जसको कारण पनि व्यक्तिलाई बढी भोक लाग्छ।
हेर्नुहोस् साथी, तपाईँ सुनिराख्नु भएको छ नि, अब तपाईँलाई जस्तै खाँदै मात्रै मोटाइन्छ भन्ने कुरो त तपाईँले पक्कै अब त्यसमा मात्रै विश्वास गर्नुहुन्न, किनकि तनाव भयो, तपाईँलाई स्ट्रेस भयो भने पनि त्यतातिर पनि तपाईँ निन्द्रा नलाग्न सक्छ। हरेक कुराहरूले गर्दाखेरि पनि मोटाइने तपाईँलाई हामी जानकारी दिइराखेका छौँ। जीवन जिउने क्रममा हामीहरू कुनै न कुनै प्रकारका औषधि प्रयोग गर्न बाध्य हुन्छौँ, तर दुखाइ कम गर्ने, सुन्निएको तथा चोटपटक लाग्दा खाने दबाई, डिप्रेसनको औषधि, गर्भनिरोधक सुई र चक्की, इन्सुलिनका सुई आदिले बढी भोक जगाएर अथवा शरीरको हार्मोनको अनुपात बिगारेर प्रत्यक्ष वा परोक्ष कुनै न कुनै रूपले तौल बढाउन सहयोग गरिरहेका हुन्छन्।
अनि कति उमेरमा महिला तथा पुरुषको मोटाउने समस्या हुन्छ, कुन उमेरमा पुगेपछि बढी मोटाइन्छ भन्ने विषयमा पनि अर्को कुरो लेखिएको छ, महिला तथा पुरुषको मस्तिष्कले लगभग उस्तै प्रकारको काम गरे पनि दुई फरक किसिमले विकास भएको हुन्छ। त्यसरी नै फरक किसिमले इभोल्युसन भएको छ बोसो लाग्ने तरिकामा पनि, तर जब दुवैको शारीरिक विकासको गति करिब 25-30 पूरा हुन्छ त्यसपछि शारीरिक विकासको लागि चाहिने शक्ति बोसोको रूपमा सञ्चय हुन थाल्छ र दुवै मोटाउन थाल्दछन्।
पुरुषको बोसो कमरभन्दा माथिल्लो भागमा जम्मा हुन्छ जसलाई भिसेरल फ्याट भनिन्छ अनि यस्तो भुँडीलाई स्याउ भुँडी भनिन्छ। निकै रोचकिलो प्रसङ्ग रहेछ यहाँ।
कसकोमा पर्यो यो स्याउ भुँडी? हामी तिनजना
यो
नखोलेकै अवस्था ठिक होला कि
त्यो नै बेस होला। अगाडि बढौँ। महिलाको बोसो केही मात्रामा कम्मरमाथि र धेरै जसो तल्लो पेट तथा पुठामा जम्मा हुन्छ त्यसलाई सब क्युटानियस फ्याट भनिन्छ अनि महिलाको त्यस्तो प्रकारको बोसे भुँडीलाई नासपाती भुँडी भनिन्छ। महिलाहरूको महिनामारी हुने समय सकिएपछि एस्ट्रोजन नामक महिलामा उत्पादन हुने हर्मोन एकदम घट्न जान्छ त्यसको परिणामस्वरूप झनै मोटाउने सम्भावना हुन्छ तर महिनामारी हुन छाडेपछि सानो पेटमा बोसो भरिन्छ भन्ने परम्परागत सोच भने गलत हो।
हजुर, यो मोटोपनको बारेमा चर्चा गरिरहँदाखेरि हामी कति कुरा पनि तपाईँलाई जानकारी पनि दिइरहेका छौँ होइन, कति कुराहरू चाहिँ व्यङ्ग्यात्मक रूपमा पनि यहाँनिर प्रस्तुत भइरहेका छन्। आजभोलि खानाका असंख्य परिकार र स्वाद बनाइएका छन् जसको परिणामस्वरूप अहिले धेरै मान्छेहरू स्वास्थ्यको लागि खाँदैनन्, स्वादको लागि खान्छन् अनि चाहिने जति पनि खाँदैनन्, चाहने जति खान्छन्। यही छ मोटोपनको चुरो। हामी कहिल्यै शरीरलाई चाहिने क्यालोरी हिसाब गरेर खाँदैनौ, यो नै प्राय मान्छेले गर्ने स्वास्थ्य सम्बन्धी ठूलो भूल हो।
अनि यो एकदमै जानकारीमूलक अर्को लेख यही लेखकोलाई हामी कन्टिन्यू गर्दैछौँ। त्यसमा के लेखिएको छ अगाडि भने कति खाने हामीले, कति खाँदाखेरि चाहिँ नि मोटाइँदैन अथवा स्वास्थ्यकर खाना मानिन्छ, कति खाने कुरालाई कति क्यालोरी भन्ने विषयमा लेखिएको छ, हामी त्यसको बारेमा पनि चर्चा गरौँ। कति खानुपर्छ त हामीले एक दिनमा ठिकैको शारीरिक परिश्रम पर्ने काम गर्ने एक वयस्क पुरुषलाई, वयस्क भनेको एउटा एडल्ट पुरुषलाई दिनमा बढीमा 2200 क्यालोरी र महिलालाई 2000 क्यालोरीसम्म शक्तिको आवश्यकता पर्दछ। तर कुर्सीमा बसेर काम गर्नेहरूको लागि त त्योभन्दा 300 क्यालोरी कम भए पनि पुग्छ।
हामीले खाने खानामा करिब कति क्यालोरी हुन्छ त केही उदाहरण हेरौँ। म्याकडोनल्ड रेस्टुरेन्टको एक छाकको सेट खाना अथवा फुल मिलमा 1501 लिटर तोरीको तेलमा 7001 किलो बोसोमा 7500 अथवा भनौँ 7500 ठिकैको एक कचौरामा भात 320, एक सानो कचौरामा आलुको तरकारीमा 210, एक छाकमा खाने ठिकैको दालको मात्रामा 275, सानो एक कचौरा मासुमा 400 अथवा 500, 500 मिलिमिटर बियरमा 230, एक पिस ब्रेडमा 66, सानो चम्चाको एक चम्चा घिउमा 102, एउटा अन्डामा 102, एक कोन आइसक्रिममा एक केन आइसक्रिममा 235, एउटा केरामा 105 आदि हुन्छ भनेर क्यालोरी छुट्याइएको रहेछ भने नेपालीले दसैँमा खाने प्रकारको खाना एकै छाकमा 3000 क्यालोरी भन्दा बढी हुन्छ भनेर यस जानकारी पत्रमा जनाइएको रहेछ।
यो त एकदमै रमाइलो जानकारी र एकदमै जानकारीमूलक जानकारी पनि हो यो,
किनकि
थाहा पाइराख्नुपर्ने।
फेरि नि विकास, अहिले दसैँको चाड यो चाड आइरहेको छ नि त, दसैँमा 10 चोटि खानुपर्छ भन्ने एक किसिमको भनाइ छ नि, त्यसले गर्दा यो प्रसङ्ग चाहिँ हामीले
मिल्दोजुल्दो
त्यसमा पनि हामी नेपाली जो स्वादे जिब्रोहरूलाई यो अलिक तर्कसङ्गत नहोला कि भन्नु जस्तो, किनकि हामी समय पर्दाखेरि चुकाउँदैनौँ त्यसरी अब क्यालोरी गन्दैनौँ। यद्यपि यो जानकारी एकदम के भन्नु सूचना एकदम इम्पोर्टेन्ट नै छ हामीले दिइराख्नको लागि।
अब नै हामीले कार्यक्रममा यो जानकारी पनि दियौँ, मोटाउने संयन्त्र र घटाउने सूत्र सम्बन्धी यो एउटा चर्चा परिचर्चा गऱ्यौँ र यो लेखपछि हामी एउटा गीत बजाउँछौँ र गीत पनि अहिले यो तापक्रमको विचार गर्नुपर्दाखेरि अहिले आज भनौँ न निकै नै अलिकति गर्मी बढेको अवस्था एडिलेडमा र त्यही गर्मीलाई चाहिँ सोचेर यसो माथितिर घुम्न जाउँ आज माउन्ट लभलीतिर एडिलेडको कुरा गर्दाखेरि अब बोटनिक गार्डनतिर भनेर यात्रा गर्दाखेरि गुराँस फुलेको कता कता देखिने यही सहरमा पनि कहीँ कहीँ हामी देखिरहेका छौँ।
यो एडिलेडदेखि कति पर पुग्नुपर्छ होला लोकसफलजी गुराँस हेर्नको लागि, जो हाम्रा श्रोताहरू हुनुहुन्छ जसले गुराँस देख्नु भएको छैन यो देशमा, कति टाढा जानु पर्ला अथवा कुन ठाउँमा जानु पर्ला गुराँस हेर्नको लागि?
सायद अब यो एक्ज्याक्टली गुराँस सायद यो हुनसक्छ एडिलेड बोटनिक गार्डनमा छैन त्यति साह्रो मैले याद गरेको छैन, तर आज म जुन ठाउँमा गएको गरेको थिएँ माउन्ट लफ्टी. यो माउन्ट लफ्टी चाहिँ यहाँबाट भनौँ न करिब करिब 45 मिनटको अथवा भनौँ सल्सबरी एरियाबाट अथवा एडलेट सिटीबाट चाहिँ कुरा गर्दाखेरि करिब आधी घन्टा 45 मिनटको ड्राइभमा जाँदाखेरि चाहिँ हामी त्यो ठाउँमा चाहिँ पुग्छौँ. अलिकति रमाइलो ठाउँ अलिकति भनौँ न, तर आज अलिकति विन्डी सिजन भएकोले गर्दा विन्डी डे भएकोले गर्दाखेरि चाहिँ अलिकति यो अप्ठ्यारो अवस्था परेको थियो. र यही सम्बन्धीमा चाहिँ यो गुराँस फुल्दा त्यो गुराँस देख्दाखेरि आज श्रोता साथीलाई पनि त्यो कुरा सेयर गरौँ न भन्दा एउटा चाहिँ गीत
गुराँस फुल्दा मनै रमाइलो मलाई सम्झना आइरहेको छ यतिखेर कुन गीत टिप्न लाग्नुभयो लोकसभा.
यो गुराँस फुल्दा मनै रमाइलो त्यही गीत हो. यो साधना सरगमको आवाजमा रहेको ज्यादै नै चर्चित एक समयमा यो ज्यादै नै चर्चित गीत नृत्यकारहरू जो नाचमा चाहिँ एकदमै अगाडि हुनुहुन्छ उहाँहरूलाई को लागि पनि यो ज्यादै नै महत्त्वपूर्ण गीत.
स्टेजमा नाच्न चाहनुहुने नानीहरू अथवा भनौँ वयस्कहरू र यदि कुना कन्दरामा बस्ने नेपालीले कसले सुनेन होला र साधना सरगमको स्वरमा सुसज्जित यो गुराँस फुल्दा मनै रमाइलो यो गीत यही गीत सुन्नु.
हजुर, नेपथ्यमा गीत बजिरहेको छ तर हामीलाई समयले हाम्रो ढोकाबाट टात्ता गरिरहेको छ. हामी बाहिर निक्लिनुपर्ने बाध्यता पनि भइहालेको कारणले गर्दाखेरि
मात्रै क्या हो र हामीलाई भोइस अफ साङ्गीतका साथीहरूलाई पनि स्वागत गर्नुपर्ने बेला भइसकेको छ होइन. यो कार्यक्रम लगत्तै चाहिँ तपाईँले अर्को एउटा नेपाली कार्यक्रम सुन्न सक्नुहुनेछ भोइस अफ साङ्गीला. र दसैँ सम्बन्धी पक्कै पनि अझै कुराहरू अझै गीतहरू तपाईँले सुन्दै जानुहुनेछ. एक घन्टासम्म तपाईँले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. हृदयदेखि नै धन्यवाद दिँदै अब भने म लोकसफल त्यसै गरेर अनि डोम काफ्रेजीलाई पनि हामी सबैलाई बिदा दिनुहोस्. तपाईँलाई फेरि धन्यवाद दिँदै दसैँको शुभकामना छोड्दै हामी बिदा हुन्छौँ. एउटा गीत छोड्दै गीत कुन छ भाइ?
गीतको बोल छ दसैँ तिहार, दसैँ तिहार सम्बन्धी नै यो गीत हो र यो गीतको गीतमा स्वर दिनुभएको छ विनोद गुरुङ र किरण गजमेर र शब्द रहेको छ अगम गुरुङ जो अहिले अमेरिकामा बसोबास गर्नुहुन्छ उहाँको उहाँहरूको स्वरमा सजिएको सुमधुर गीत छोड्दै हामी आजलाई कार्यक्रम युवा संसारबाट बिदा हुँदैछौँ।
फुलको माला